بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين وما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم قل فلله الحجة البالغة ولو شاء لهداكم أجمعين صلوا على محمد وعلى محمد آپ سے درخواست کروں گا اپنے تمام مرحومین کے لیے جن کا کوئی پڑھنے والا نہیں ان کے لیے تمام شہداء ملت خاص طور پہ آج ابھی سیون میں جو سانحہ ہوا بہت بڑا سانحہ ہوا ہے ان تمام شہیدوں کو شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا صلوات عنایت فرما دیجیے محمد و آل محمد پر اس سے بہتر انداز میں بلند آواز سے ایک صلوات بھیج دیجیے گا جیسا کہ آپ کے علم میں ہے ظاہر ہے کہ ابھی شام کو مغربین کے بعد سیون میں لال شاہ عباس قلندر کی درگاہ پہ بہت ہی خوفناک سانحہ ہوا جس کے نتیجے میں اب تک 55-60 کے قریب شہدا کی خبر آ چکی. میں جملہ تو سن لیا کریں پورا, بات کرنے دیں نا مجھے, میں آگے بھی کچھ بولنے جا رہا تھا. اچھا نہیں ہوتا ایسے. میں کیا عرض کر رہا ہوں کہ 55-60 کی اطلاع ہے لیکن یہ تعداد 80-90 تک بھی پہنچ سکتی ہے. میں یہ کہنے جا رہا تھا, پورا سن لیا ہوتا, صبر کر لیا ہوتا ذرا سا. اور 150-200 کے قریب زخمی ہیں. یہ تعداد آپ جانتے ہیں کہ یہ ایسے بلاسٹ ہوتے ہیں کہ جس میں شہدا کی تعداد نہ بڑھے, دعا یہی ہے. اور ظاہر ہے کہ شفاق ترین درندوں نے, دہشت گردوں نے یہ کام انجام دیا اور انجام دے رہے ہیں, مسلسل انجام دے رہے ہیں. پہلا تو نہیں ہے, نہ ہی آخری ہوگا, اس ملک میں تو آخری نہیں ہوگا. کیونکہ جہاں خود حکمران دہشت گردوں کے سہولت کار ہوں, آپ ان سے کیا توقع رکھتے ہیں, کیا توقع رکھتے ہیں. لیکن میں آپ کی خدمت میں جو بات عرض کرنا چاہ رہا ہوں کہ یہ بتائیے کہ کیا کیا جائے. کیا سرنڈر کر دیں, مثلا سر جھکا دیں ان کے سامنے, بیٹھ جائیں, اپنی ایکٹیویٹیز چھوڑ دیں, اپنے عبادات چھوڑ دیں, اپنے مراسم چھوڑ دیں؟ نہیں نا, یہ ہے نہیں, ہماری سرشت میں نہیں ہے, ہمارے خون میں شامل نہیں ہے. 14 صدیاں ہو گئیں, ہم اپنے راستے سے نہیں ہٹے ہیں, ٹھیک ہے نا. تو یہاں سے میں ایک پیغام سب کو دینا چاہ رہا ہوں, وہ شیعہ ہوں, سنی ہوں, پولیس ہو, رینجرز ہو, فوج ہو, کہ یہ وقت ہے. دیکھیے میں 2 دن سے آپ کی خدمت میں ایک بات عرض کر رہا ہوں, ہر جگہ یہ بات کہتا ہوں کہ ہم پر بہت ظلم ہوئے, سب سے زیادہ ہم پر ظلم ہوئے. لیکن یاد رکھیے کہ ماں سے زیادہ اپنے بچے کی تکلیف کو کوئی محسوس نہیں کر سکتا, ایسے ہی ہے نا. چاہے اس کی اولاد, یہاں میں یہ آپ سے خدمت میں عرض کروں کہ اس کی اولاد ناخلف ہی کیوں نہ ہو, وہ اولاد اپنی ماں کو ایدھی سینٹر میں ہی کیوں نہ چھوڑ کے آ جائے. لیکن کبھی آپ نے سنا, میں نے بہت پروگرام دیکھے کہ ان ماؤں سے جب کہا گیا کہ بھائی تو اپنے بچے کے لیے کہیں, نہیں 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 اللہ اس کو سلامت رکھے, اس کو آباد رکھے, وہ بچے جو پھینک کے چلے گئے بوڑھے ماں باپ کو, وہ اس عالم میں بھی اپنے بچوں کے لیے بد دعا کرنے کے لیے تیار نہیں ہے. یہ کیوں, یہ دنیا میں مثال ہے, تشیع کی مثال ہے. میں آپ کو بتا رہا ہوں کیسے, ایک مثال دوں گا, بات سمجھ میں آ جائے گی کہ میں کیوں یہ دعا کر رہا ہوں کہ ساری قوم کو اس وقت متحد ہونے کی ضرورت ہے. عزیزو, جہاں تک میری آواز جا رہی ہے, شیعہ ہو, سنی ہو, بریلوی ہو, دیوبندی ہو, جو بھی ہو, پولیس ہو, یہ ہماری فورسز ہے نا, پولیس ہو, رینجرز ہو, فوج ہو, جب تک قومی یکجہتی نہیں ہوگی یہ مشکلات ختم ہونے والی نہیں ہے. ہمیں ایک پیج پر ہمیں یہ یقین کر لینا چاہیے کہ ہم حالت جنگ میں ہیں, ہماری جنگ ہو رہی ہے بھائی, مگر جنگ کا چیز نظر نہیں آ رہی. سہولت کار گلی گلی میں بیٹھے ہوئے ہیں, ہر گلی میں بیٹھا ہوا ہے سہولت کار ان کا. تو ہو ہی نہیں سکتا مقابلہ جب تک کہ یکجہت پوری قوم, 20 کروڑ دیکھیے وہ ہے مٹھی بھر, اور 20 کروڑ عوام ایک طرف ہیں, 20 کروڑ عوام جب تک ایک نہیں ہوں گے, جنہیں آپس میں لڑا کے الگ الگ کر دیا گیا ہے, اس وقت تک یہ مسئلہ حل ہونے والا نہیں ہے. میں یہ بات کیوں کر رہا ہوں, حالانکہ 23,000 کے قریب تو ہمارے شہدا ہیں بھائی, یا 80-90 ہزار جو اب تک مارے جا چکے ہیں, 22-23 ہزار تو ہمارے شہدا ہیں. लेकिन उसके बावजूद मैं ये बात क्यों कर रहा हूँ, इसलिए ये बात कर रहा हूँ आपको समझाने के लिए कि देखिए एक मुकद्दमा आपने बारहा सुना होगा मौलाए मुत्तकियान अली इब्ने अबी तालिब अलैहिस्सलाम के बारगाह में, एक मुकद्दमा आया था ना, दो औरतें एक बच्चे के पीछे, शीरखार बाप मर चुका, कोई भी नहीं है, कोई गवाह भी नहीं, कुछ नहीं, दोनों में झगड़ा हो रहा है, ये मेरा वो मेरा, ये मेरा वो मेरा। अब जाहिर के इल्म इमामत से मौला बता सकते हैं, आज डीएनए के जरिए से बता दिया जाता, लेकिन अल्लाह ने जिसे इमाम बनाया उसे सारे इल्म देकर भेजा है, वो पूरी कायनात का डीएनए जानता है ना, पूरे आलमीन का डीएनए जानता है ना, वो इल्म से बता सकते हैं। लेकिन बहरहाल मुकद्दमा है ना, जो सामने आया है तो उसमें भाई दलील और सबूत होना चाहिए, वरना इमाम अपने इल्म इमामत पर भी फैसला करेगा तो दूसरा ये कहेगा कि गलत फैसला किया, गलत फैसला किया, बच्चा तो मेरा था, बच्चा तो मेरा था। तो इमाम ने दोनों की गुफ्तगू सुनी, कोई गवाह नहीं है, बाप नहीं है, मर गया, कोई और मौला वल्ले वाला कोई गवाह नहीं है, भाई कहीं गांव देहात से आ गए, बदवी औरतें दोनों लड़ रही हो, कह रहा मेरा, वो कह रहे मेरा है, दोनों आपस में सौकन या सौतन जो भी वो भी रही होंगी, जो भी आपस में। खैर मौला ने देखा ये मामला ऐसे हल नहीं होगा, हुक्म दिया इसके दो टुकड़े कर दो, कंबर को हुक्म दिया या किसी को भी हुक्म दिया, दो टुकड़े करो, आधा इसको दे दो, आधा इसको दे दो। एक डर के पीछे हट गई, डर के पीछे हट गई, कहली मेरा नहीं है, मौला इसी को दे दे, मेरा नहीं है, मौला इसी को दे दे। बस मौला ने कहा ये इसी को दे दो, जो पीछे हटी है इसी का है, ये इसी का है। क्यों? उसने पूछा जब तेरा बच्चा था तो तू पीछे क्यों हटी? तो मौला मैं तो डर गई, तो कत्ल हो जाएगा, मर जाएगा, तो जब मर जाएगा तो फिर किस काम का? अरे इसी के पास रहे, जिंदा तो रहेगा क्योंकि औलाद है ना उसकी, इसके पास रहे, जिंदा तो रहेगा, जब जब मौका मिलेगा, कभी तो मौका मिलेगा, इसको बता दूंगी कि मैं तेरी असली माँ हूं। ये मुकद्दमा जब से आज तक फैसला कुन रहा है, अब समझ में आया? वो जो बुकरात किस्म के लोग सवाल छोड़ देते हैं हवा में कि ऐसा कैसे हो सकता है कि जनाब दरवाजे को आग लगे और शहजादी का पहलू जख्मी किया जाए, अली घर में हो, अली जैसा शजा, अली जैसा गैरतमंद, इस तरह के बना के सवाल आजकल छोड़े जा रहे हैं सोशल मीडिया पे, भला कैसे हो सकता है? ये तो अली की गैरत के खिलाफ है। खुदा के बंदो, दीन को बचाने के लिए, इस्लाम को बचाने के लिए जितना बड़ा इम्तिहान अली ने दिया, अगर अली जुल्फकार निकाल लेते तो वही गुठनियों चलने वाला इस्लाम खत्म हो जाता। अब समझ में आ गई बात कि अगर शमशीर ने जुल्फकार बेनियाम हो जाती तो क्या होता? कि घुटनियों चलने वाला इस्लाम वहीं खत्म हो जाता, खानदानी और कबायली जंगों की नजर होकर खत्म हो जाता इस्लाम। लिहाजा सबसे बड़ा इम्तिहान के बाकी तो रहे, बेशक दूसरों के पास रहे, जब जब मौका मिलेगा मैं, मेरी औलाद, मेरे चाहने वाले मैदान में निकल के अपने अमल से बताते रहेंगे कि इस्लाम का वारिस है कौन। दुनिया देख रही है ना कि जो इस्लाम के वारिस हैं वही मैदान में निकले हुए इस्लाम बचाने के लिए, और जिन्होंने कल इस्लाम के गले पे तलवार चलाई थी वो आज भी इस्लाम के गले पे तलवार चला रहे हैं, मुसलमानों को तबाह कर रहे हैं, बर्बाद कर रहे हैं, ये सब खवारिज कर रहे हैं ना, इस्लाम से इनका दूर का भी वास्ता नहीं। तो बस यही पाकिस्तान के साथ हुआ, बनाने वाला कौन? मैंने कहा ना कि सफर जारी है तारीख का, वही चीज है, बनाने वाला कौन भाई? बनाने वाले आप और हमारे बरेलवी भाई, अहले सुन्नत भाई, इन्हीं ने बनाया ना। अल्लामा इकबाल हो या कायदे आजम, दोनों की दाढ़ी नहीं थी, दाढ़ी थी, दोनों में से एक की भी नहीं थी। सारे उलमा उनके पीछे क्यों थे? क्योंकि उस वक्त तक ये इस्लाम को अगवा करने वाला ग्रुप मैदान में नहीं था, ये यरगमाली टोला जिसने इस्लाम को यरगमाल बना लिया, ये यरगमाली ग्रुप या अगवाकार नहीं थे, तो सारे मुसलमान उनके पीछे जमा थे। हाँ उनके बड़े बूढ़े थे जो उस वक्त भी मुखालिफ थे, वो दिलों में, अरे देखिए तो सही, जैसे बद्र ओहद के कीने निकल कर आए थे करबला में, ये पाकिस्तान बनाने का जख्म उनके दिलों में था ना। तो आज ये वही बुग्ज और कीने, ये वही लोग हैं, याद रखिए, जिनके बड़े भी कल भी और आज भी पाकिस्तान बनने के भी खिलाफ थे। कायदे आजम को भी काफिर आजम कहते थे, पाकिस्तान को काफिरिस्तान कहते थे। उन्हीं लोगों के देख लीजिए जिनका पाकिस्तान बनाने में कोई हाथ नहीं था। तो ये बुग्ज और कीने सामने आ रहे हैं कि तुमने पाकिस्तान बनाया था, हम तुम्हें भी तबाह करेंगे, पाकिस्तान को भी तबाह करेंगे। लेकिन हमारा भी ऐलान सुन लो, जब तक अली के मानने वाले जिंदा हैं, हमारा घर जले, हमारा घर जले, हमारा घर लुटे, हमें कत्ल किया जाए, हमें दीवारों में चुना जाए, नहरों में बहाया जाए, इत्मीनान रखो, कोई भी जुल्म हमें अपनी जिम्मेदारी से हटा नहीं सकता। ये मुल्क तुम्हारे बाप का नहीं है, ये मुल्क हमारे बाप दादा का है। जब तक हम बाकी हैं और जब तक निशाने हैदर बाकी है, जब तक निशाने हैदर बाकी है, इस मुल्क के दुश्मन अपने अरमान लिए कब्रों में चले जाएंगे, बल्कि इनको कब्रें भी नसीब नहीं होंगी। ये मुल्क भी रहेगा और ये मुल्क वाले भी रहेंगे। ये तमाम अपने अहले सुन्नत भाइयों को भी पैगाम दे रहा हूं कि इत्मीनान रखो, हम वो लोग नहीं कि हम पर अगर मुसीबतें पड़ी हो तो हम बाद में खुश हों कि चलो दूसरों पर भी मुसीबतें आ रही। नहीं, हम अहले बैत के मकतब के मानने वाले लोग हैं, हम अहले बैत के चाहने वाले लोग हैं। इंसानियत का दामन कभी हाथ से नहीं छोड़ते और अपनी मट्टी से कभी गद्दारी नहीं करते, अपनी मट्टी से कभी बेवफाई नहीं करते। हम लोग अपनी मट्टी के वफादार हैं जब तक हम बाकी। ये तो सब आता जाता रहेगा सिलसिला, लिहाजा पैगाम दे रहा हूं यहां से अपनी फोर्सेस को भी कि हमें बहुत गिले हैं, हम बहुत जख्मी हैं, और कौन कौन शरीक है हम पर होने वाले जुल्म और सितम पे वो भी हम जानते हैं, और आप भी जानते हो कि कौन कौन शरीक है, कहां कहां कब कब किसके कहने पे साजिशें तैयार की गई हमारे खिलाफ। मगर हमारा ऐलान सुन लो कि हमारा बच्चा बच्चा इस दहशत गर्दी के मुकाबले में अपनी फोर्सेस के साथ खड़ा होगा, अपने जख्म भुलाकर, अपने जख्म भुलाकर। इतना बड़ा ऐलान कर रहा हूं क्योंकि मट्टी हमारी है, जमीन हमारी है, इसके चप्पे चप्पे पे हमने जिक्र अहले बैत किया है, इसकी गली गली में हमने गाजी का आलम उठाया है। हमसे ज्यादा कौन वफादार हो सकता है इस जमीन का। सलावात भेजिए मोहम्मद आले मोहम्मद। अगरचे कि मैंने अर्ज कर दिया कि हमें सब मालूम है कि साजिशें कब तैयार हुई और कौन कौन से इदारे भी इसमें शामिल थे। ये ना समझना कि हमें कुछ पता नहीं। ये जुमले इसलिए कह रहा हूं कि कोई ये ना समझे कि मैं मस्का लगा रहा हूं, कोई ये ना समझे कि मैं खुशामद कर रहा हूं। इसलिए जुमले भी रिकॉर्ड पे ला रहा हूं कि सब पता है हमें कि किन किन इदारों ने दहशतगर्दों को पाला, ट्रेंड किया, परवान चढ़ाया, सब मालूम है कि हमारे खिलाफ क्या क्या काम कहां कहां हुआ, किस किस तरह से हुआ। लेकिन ये हमारा हौसला है, ये हमारा जिगर है, और ये चौथे इमाम ने हमें, फातिमा के लाल ने हमें सिखाया कि अगर मरवान जैसा आदमी भी अपनी औरतों बच्चों को लेकर जब मदीने में बगावत हुई थी, इसको मारने के लिए इसके घर पे हमला किया था मदीने वालों ने, तो कहीं पनाह नहीं मिली थी, वाकई करबला हो चुका, उसके बावजूद सीधा गया है सईद सज्जाद के घर में कि मुझे बचाइए, मेरी औरतों को, मेरी बेटियों को, मेरी बहनों को बचाइए। और इमाम ने तारीख के अपने इस बदतरीन दुश्मन को इसकी औरतों समेत पनाह दी, मदीने वाले घर के बाहर जमा हुए कि फर्जंदे रसूल ये करबला के वाकये का जिम्मेदार है, इसको पनाह नहीं दीजिए, इसको हमारे हवाले कीजिए, ये आपका सबसे बड़ा दुश्मन है, आप इसको पनाह नहीं दे सकते, हमारे हवाले करें। इमाम दरवाजे पर आए और कहा कि ये मेरे घर में आ चुका, मेरी पनाह में आ चुका, मैंने इसको अमान दी है, इसकी औरतों को अमान दी है। अब अगर इस तक पहुंच सकते हो तो मेरे बाद पहुंच सकते हो। चले गए मदीने वाले हैरत से, हैरत से बातें करते हुए, ये कैसे लोग हैं ये अहले बैत। करबला के वाकये में सबसे बड़ा जिम्मेदार यही है, जानते हैं, अगर मैं तारीख पढ़ूंगा तो आपको बताऊंगी, सबसे बड़ा जिम्मेदार मरवान। लेकिन इसकी औरतों को, इसकी बेटियों को, इसकी बहनों को पनाह दी इमाम ने, किसने, जो 35 साल खून के आंसू रोता रहा, फातिमा का लाल। आइए अब यहीं से वहां तक ले आए, तो पैगाम देना जरूरी था कि दुनिया को पता चल जाए कि मस्का नहीं लगा रहा, खुशामद भी नहीं कर रहा, क्योंकि तुमसे ज्यादा हमें जरूरत है इस मुल्क की, ये हमारी जरूरत है क्योंकि हमने बनाया है। माँ से ज्यादा किसको तकलीफ हो सकती है अपने बच्चे, तो हमारा, हम एक माँ की हैसियत रखते हैं, हमारे वालदेन, हमारे आबा अजदाद ने मुल्क बनाया। और मैंने आपसे अर्ज कर दिया कि इसमें यकीन जानिए कि सबसे बड़ा हिस्सा किसका है, अहले तशय्यो और हमारी अहले सुन्नत बिरादरी का। बरेलवी मौलाना अब्दुल हामिद बदायूनी हो या और उनके बड़े बड़े उलमा उस ज़माने के पीर वगैरह जो होते थे, वो सब बड़े बड़े पीर, मुझे अब नाम नहीं याद आ रहे, फिर मासूम शाह या गुलड़ा शरीफ के जो इनके जो बड़े वाले पीर थे, पीर नशैर, उनका नाम मेरे इस वक्त ज़हन में नहीं आ रहा, बहरहाल क्योंकि मौजू तो नहीं था, अचानक ही वाकया पेश आ गया, वरना मैं सारे नाम निकाल के ले आता कि किस तरह सब ने लियाकत अली खान, अल्लामा इकबाल और कायद आजम पर इत्तेफाक किया, जमा हुए, वरना ये बनता ही नहीं, ऐसे ही है ना। लिहाजा ये पैगाम देना जरूरी था, यही से आपको लेकर आता हूं कि दर्स मिला कहां से। कल मैंने कहां खत्म किया था, मुझे याद है, मुझे याद है जहां मैंने मजलिस खत्म की है, मुबाहले पर हुज्जत बालिगा बताई थी ना आपको, कि ये वो हुज्जत बालिगा है कि जब ये दरमियान में आई तो हुज्जत तमाम हो गई अल्लाह, यानी जहां गुफ्तगू खत्म होती है, जहां जबान से दलाइल खत्म होते हैं, वहां वजूद मुतहरा फातिमा सबसे बड़ी दलील बन जाया करता है। खुदा आपका वजूद सबसे बड़ी दलील बन गया, यही में खत्म किया था ना, यहीं से आगे चलिए। क्यों फरमाया फातिमा तो उम्मो अबीहा, फातिमा अपने बाबा की मां है, जाहिरी माना भी और बातिनी माना भी। इस पे तफसील से नहीं आएंगे क्योंकि इसमें हम बहुत मजे से पढ़ चुके हैं, एक और मंजिल तक आपको लेके जाना है, लिहाजा जल्दी से ताकि मुकदमा तय हो जाए ना, मुकदमा मुकम्मल हो जाए, यानी तमहीद मुकम्मल हो जाए। मुकदमे से मुराद बच्ची है ना, समझे कि कोई अदालत लगी हुई है, कोई पनामा का केस वेस चलने वाला है, कौन सा आजकल मुकदमा लोगों की समझ में नहीं आता है, बुजुर्ग को नहीं कह रहा, बुजुर्गों को पढ़े लिखे लोगों, बच्चे बड़े परेशान हो जाएंगे, मुकदमा मौलाना कौन सा मुकदमा, रोजाना बैठ के लड़ते हैं, रोज कहते हैं मुकदमा हो गया। अरे मुकदमे से मुराद ये होता है कि जो मजमून पढ़ने जा रहे हैं उसका खुलासा, शुरू में जो बयान कर दिया था, किताब होती है ना, और हर किताब में पहले एक मुकदमा होता है, अब आजकल वो लिखने वालों को भी नहीं पता, ज्यादा मुकदमात अक्सर किताबों से गायब होते चले जाते हैं। उस मुकदमे में दो चार सफ़े में मुसन्निफ पूरा खुलासा कि मैंने किताब क्यों लिखी, क्या मकसद है, क्या नहीं है, क्या नहीं, वो उसमें होता है, ताकि पढ़ने वाला मुकदमा पढ़ के समझ जाता है कि मेरे मतलब की किताब है कि नहीं, पढ़ूं या नहीं पढ़ूं, इसे कहते हैं मुकदमा। तो मैंने मुकदमे के तौर पर जो सारी गुफ्तगू की, अब आज उसको लेकर मैं आगे बढ़ना चाहता हूं। एक सलावत भेजिए मोहम्मद आले मोहम्मद। बस जाहिरी दो मिनट में अर्ज कर देते हैं, एक है जाहिरी माना कि ऐसी खिदमत की जैसे माँ अपने बच्चे की खिदमत करती है, यह भी सही है ना, जाहिर भी हुज्जत है, जैसे कुरान का जाहिर भी हुज्जत है और बातिन उन लोगों के लिए जो बातिन जानते हैं, जितना गहराई में जाएंगे उतने ही मफहूम निकलते चले आएंगे। तो इसी तरह जाहिर भी हुज्जत है लोगों के लिए, फातिमा तो उम्मो अबीहा, फातिमा अपने बाबा की माँ है, क्या मतलब, ऐसी खिदमत की है जैसे माँ अपने बच्चे की खिदमत करती है, फातिमा ने मेरी ऐसी खिदमत की, मेरी बेटी ने मेरी ऐसी खिदमत की, जाहिरी माना भी हुज्जत। बातिनी माना कुछ और है जो आज तक जारी है, यही तो मैं अर्ज कर रहा हूं, मुकदमे में भी मैंने वही पढ़ा आपके सामने, जो मुकदमा पढ़ा है भी समझ में आ जाएगा मैंने क्यों पढ़ा है। फातिमा तो उम्मा भी हा, फातिमा अपने बाबा की मां है, नहीं उम का एक और माना भी है, उम का एक माना है असल, जड़, मखजन, सरचश्मा, ये कहते हैं उम अरबी में, मसलन उम्मुल किताब। अब ये क्या किताब की माँ क्या होती है भाई, यानी असल किताब, ऐसे ही है ना उम्मुल किताब। और इस तरह उम्मुल कुरा किसे कहा जाता है, मक्के को, आबादियों की असल, आबादियों की माँ, यानी क्या मफहूम, यानी जितनी भी आबादियां फैली दुनिया में مکے سے پہلی پہلے تو جناب حوا اور آدم کا ملاپ وہیں ہوا ہے نا بھائی عرفات میں, تو ام القرا ساری آبادیوں کی اصل, یعنی یہاں سے آبادیاں پھیلنا شروع ہوئیں. اور برے معنی میں بھی اگر لے جائیں تو ایک نشے کو کیا کہا جاتا ہے, ام الخبائث, یعنی تمام برائیوں کی اصل جڑ. ایسے ہی پاکستان میں بھی کچھ جماعتیں یا ایک جماعت ایسی ہے جو ام الخبائث ہے. آج پاکستان میں جتنی بھی دہشت گردی ہو رہی ہے تاریخ اٹھا کے پڑھ لیجئے, جڑ وہیں ملے گی, اسی کے پیٹ سے سب نے جنم لیا ہے. سب وہیں, آج وہ بڑے ایماندار اور بڑے روادار اور بڑے مسلمانوں کے درمیان وحدت کی باتیں کرنے والے لوگ, لیکن یہی وہ ام الخبائث ہے جس کے پیٹ سے تعلیمی اداروں سے لے کر شہروں تک انہی سے جنم لیا, انہی سے جنم لے لے کے مختلف جماعتیں گروہ بنتے چلے گئے. تو ام الخبائث کے بہت سارے معنی ہوئے نا. تو خیر اب آئیے, ام ابیہا کا معنی فاطمہ اپنے بابا کی ماں, دوسرا معنی فاطمہ اپنے بابا کی, یعنی بابا کون ہے, رسالت, رسالت کی اصل ہے, رسالت کی جڑ ہے, رسالت کا منبع ہے, رسالت کی معدن ہے, رسالت کی مخزن ہے, رسالت کا سرچشمہ ہے. ابھی ثابت بھی کریں گے, دعویٰ کر رہے ہیں ابھی, اور بغیر دلیل دیے ہمارا دستور ہی نہیں ہے کہ کوئی بات کرے. ابھی تو دعویٰ کر رہا ہوں میں, فاطمہ اصل رسالت ہے. یعنی اگر فاطمہ نہ ہو تو کار رسالت آگے نہیں بڑھے گا. قیامت تک کے لیے اصل ہے رسالت کی, یعنی دین بچے گا, دین آگے بڑھے گا. سب کس کی وجہ سے؟ فاطمہ کی وجہ سے. فاطمہ نہ ہو تو علی کے لیے کوئی ہمسر نہیں, علی نہ ہو تو فاطمہ کے لیے کوئی ہمسر نہیں. علی نہ ہو تو عالمین میں فاطمہ کے لیے کوئی ہمسر نہیں, اور فاطمہ نہ ہو تو علی کے لیے. چلیے چھوٹا سا ایک مسئلہ اور بھی حل کرتا چلوں کہ ایک ہستی ہے فاطمہ, قیامت تک کے لیے اس نے کتنے لوگوں کی غلط فہمی دور کی ہے. اگر کوئی خود اپنی غلط فہمی دور نہیں کرنا چاہتا, عمدن اپنی عقل پہ پردے ہی ڈالے رکھنا چاہتا ہے تو ڈالے رہے بھائی, ہمیں کیا اعتراض ہے. ہمارا کام تو ہے بتانا فاطمہ کون ہے. فاطمہ کون ہے؟ توحید کی پاسدار. اب دیکھیے میں آپ کو ایک پہلو بتانے جا رہا ہوں. فاطمہ کون ہے؟ توحید الہی کی پاسدار. کیسے پاسدار؟ کیسے پاسدار ہے توحید الہی کی؟ کہ بھائی توحید الہی کی پاسدار, بھائی کہنا آسان ہے, کہہ دیجئے, لقب ہے, میں نے بھی کہہ دیا, آپ بھی کہہ دیجئے, کیا حرج ہے کہنے میں. جیسے وہ مجھے استاد العلماء فرما رہے تھے, حالانکہ میں تلمیز العلماء ہوں, شاگرد ہوں میں تو بھائی, انہوں کا, لیکن نقی صاحب کی مرضی جو بھی کہتے رہے, میں تو ذمہ دار نہیں. استاد العلماء بھائی استاد الفقہ نہیں بنایا, وہ بنا دیتے تو میں زیادہ خوش ہو جاتا کہ جو فقہ کا بھی میں استاد ہوں. صلوات بھیجیے محمد آل محمد پر, ہے نا. اور میرا کام تو یہی ہے, میری ذمہ داری تو یہی ہے کہ بھائی جگہ جگہ ٹوکتا ہوا چلا جاؤں کہ بھائی میں نہیں ہوں ایسا, میں نہیں ہوں, خدا کے لیے مجھ پہ رحم کر دو. ٹھیک ہے نا, یہ بڑا مشکل ہوتا ہے مرحلہ, لیکن خیر کہنے پہ کیا حرج ہے. میں نے کہہ دیا تو پاسدار توحید, آپ نے بھی مان لیا, مومنین کا مجمع ہے, سب خوش ہو گئے. نہیں, ایسے تھوڑی میں نے کہا. پاسدار توحید اللہ کون ہے؟ سورہ توحید سورہ اخلاص کلی تو میں نے عرض کیا تھا کہ بچے کو یاد ہے, ذرا سا غور کر لیجئے اس کے اوپر. قل اللہ ہو, اللہ احد ہے, واحد نہیں ہے. اللہ احد ہے, واحد نہیں ہے. ہاں قرآن مجید میں واحد بھی اس کے لیے استعمال ہوا, لیکن خاص طور پہ اس آیت میں اعلان ہوا قل اللہ ہو احد. احد کیسا ایک ہے؟ کیسا ایک ہے جس کا ثانی, احد کا ثانی نہیں ہوتا. واحد کا مطلب یہ ہے کہ اس کا ثانی ہے نا, واحد ثانی ثالث رابع خامس, ایسے ہی ہے نا, سابع سادس سامع تاسع عاشر, یہ ایسے گنتی چلے گی عربی کی آگے. واحد کا ثانی ہے, احد کا ثانی نہیں ہے. ایک تو پہلے بتا دیا کہ اللہ کا ثانی ہو تو اللہ نہیں رہتا, اللہ کا ثانی ہو تو اللہ نہیں رہتا, اور علی کا ثانی نہ ہو تو. بھائی علی پہلا امام ہے نا خدا کے بندو, علی پہلا امام ہے نا, تو دوسرا کون ہے؟ حسن. تیسرا کون ہے؟ تو پھر अली की मुकम्मल होगी विलायत या इमामत जब तक के पूरा सिलसिला 12 तक ना पहुंच जाए। इसीलिए अली कौन बने? अबुल अइमा। अली का सानी हसन ना हो, अली का सालिस हुसैन ना हो, सैयद सज्जाद ना हो, बाकरुल उलूम ना हो, जाफर सादिक ना हो, तो अली की तकमील नहीं होती। अल्लाह का सानी हो तो अल्लाह नहीं रहता। नारे जल्दी चलेंगे, जल्दी जल्दी वहां तक पहुंचाना है, जो दावा किया है वो साबित करना है। कुल वल्लाहु अहद अल्लाहु समद, अल्लाह बेनियाज है, कहीं कोई माज अल्लाह खाकम बदान। इस्तिग़फार करके जुमला कह रहा हूं, हजार बार इस्तिग़फार, परवरदिगार अपने बच्चों को समझाने के लिए जुमला कह रहा हूं, कहीं अल्लाह की कोई दुआ मिली कि अल्लाह ने कोई दुआ मांगी? पूरे कुरान मजीद में, आसमानी किताबों में, सहीफों में, हदीस कुदसी में कहीं अल्लाह की दुआ है कि अल्लाह ने दुआ मांगी? नहीं है ना। अरे अभी कहां से भाई, अल्लाह कहां से दुआ? वो देने वाला है, उससे तो दुआ मांगी जाती है। अल्लाह ने तो कहीं दुआ नहीं मांगी, अल्लाह कहां से दुआ मांगेगा? अल्लाह ने तो दुआ, वो तो खालिक है ना, हर शय का पैदा करने वाला है। लेकिन अगर अली दुआ मांगता हुआ नजर आ जाए तो यह समझ यानी बेनियाज है अल्लाह, अल्लाह को जरूरत नहीं है। मगर अली अली नहीं रहता। अगर अली की एक दुआ नकल ना करूं, वो भी कुरान में मौजूद है, अल्लज़ीना यकुलूना रब्बना हबलना मिन अज़वाजना वज़ुर्रियातना कुर्रता आयुनिन वज़अलना लिल्मुत्तकीना इमामा। कुरान दुआ नकल कर रहा है, कुछ लोग हैं जो दुआ मांग रहे हैं, ऐ हमारे रब, ऐ हमारे पैदा करने वाले, ऐ हमारे पालने वाले, हमें कुछ अच्छी अजवाज दे दे, कुछ अच्छी औलाद दे दे, उन्हें हमारी आंखों की ठंडक करार दे, वज़अलना लिल्मुत्तकीना इमामा, और हमें मुत्तकीन का इमाम बना दे। अब तलाश कर लो आलमीन में कि कौन है इमामुल मुत्तकीन। अरे भाई, जिसके हाथ में ताकत आई बन गया खलीफतुल मुस्लिमीन। भी आज की बात कर रहा हूं, कहीं और कोई अपने ऊपर ना ले जाए कि आज भी नहीं बन के बैठ जाते। वो हमारे यहां भी आके बैठा था ना, जियाउलक खलीफतुल मुस्लिमीन बन के बैठ गया था। और भी कई घूम रहे हैं बाजार में आजकल मुख्तलिफ मुल्कों में खिलाफत के दावेदार है ना। लेकिन खलीफा कोई बुरा लफ्ज थोड़ी है, खलीफा तो अल्लाह ने अपने जानशीन और वारिस के लिए इस्तेमाल किया है। मैं इस लफ्ज की बुराई नहीं कर रहा हूं, मैं बता रहा हूं कि बनने हैं ना, बनने वाले बन गए, जिसकी मर्जी बन जाओ भाई, जो बन जाओ, कौन रोकने वाला है। यहां तक कि अमीरुल मोमिनीन भी बन गए, बने कि नहीं बने, बनी अब्बास बनी उमैया के जो बैठता था कहता था कहो अमीरुल मोमिनीन, लेकिन उनमें भी किसी की जुर्रत नहीं हुई, किसी की जुर्रत नहीं हुई बनी उमैया बनी अब्बास से लेकर आज तक कि अपने आप को इमामुल मुत्तकीन कहलवा देता। क्यों? अरे बाहर वालों के दूर की बात, घर वाले नहीं मानते, तू कहां से इमामुल मुत्तकीन आया? अब मुझे बताइए कि दुआ नजर आ गई कि नहीं? तो बस अब समझ में आया अल्लाह समद का क्या मतलब है। कुल अल्लाह अहद अल्लाह समद का मतलब क्या हुआ? अल्लाह बेनियाज है। अली की दुआ ने बता दिया कि अली सब कुछ है, वो नहीं है जो बाज लोग समझ बैठे हो। अगर वो समझ बैठोगे तो फिर ना अली अमीरुल मोमिनीन रहता है, ना इमाम रहता है, ना अशहदु अन्ना अलियन वलीउल्लाह रहता है, ना इमामुल मुत्तकीन रहता है। फिर ये सब मनसब कहां ले जाओगे अली के? लिहाजा दुआ ने बताया कि समद है अल्लाह की जात, अली है इमामुल मुत्तकीन। समद का माना समझ में आया? बड़ी तफसीली बहस है, इतना इशारा काफी है, जो दे दिया तोहफा मैंने आपको। आगे बढ़िए, लम यलिद वलम यूलद, अल्लाह ने किसी से जन्म नहीं लिया और ना ही उसने किसी को जन्म दिया। यानी यहां फेले तौलीद की बात हो रही है, मरहले तौलीद की बात है कि उसने किसी से जन्म नहीं लिया ना उसने किसी को जन्म दिया। खालिक है सबका। यहां مرحلے تولید کی بات ہو رہی ہے, سمجھ میں آ رہی ہے نا بات؟ لم یلد ولم یولد نہیں ہے, یعنی نہ اس کا, یوں سمجھ لیجیے آسانی سے کہ معاذ اللہ خاکم بدہن, پھر بارگاہ الہی میں استغفار کے ساتھ اب بچوں کو سمجھانے کے لیے کہ معاذ اللہ اللہ کا کسی سے تھوڑی پیدا ہوا, نہ ماں نہ باپ, نہ اللہ کے بچے, نہ اللہ کی ہمسر, نہ اللہ کی بیٹی, نہ اللہ کے بیٹے, کوئی نہیں. یہ تو کچھ لوگوں کا عقیدہ ہے کہ اللہ کا بیٹا مانتے تھے کچھ انبیاء کو, ٹھیک ہے نا, ہمارا تو نہیں ہے نا, نہیں ہے نا. تو اگر اللہ کے لیے یہ ہو جائے تو اللہ رہتا ہے؟ نہیں رہتا نا. اب آئیے, اسی لیے تو کہا کہ قیامت تک بہکنا نہیں. علی کون؟ جس کے نام کے ساتھ لگتا ہے علی ابن ابی طالب. اس سے بڑی اور آسان ترین دلیل ہے ہی نہیں, ہے ہی نہیں. یا تو پھر یہ ابن ابی طالب لگانا چھوڑو, منع کرو. علی ابن ابی طالب نے بتا دیا کہ لم یلد ولم یولد صرف اللہ کی ذات ہے. علی وہ ہے کہ اللہ نے کعبے میں اس کی ولادت کے مرحلے کو اسی لیے رکھا کہ قیامت تک گواہی دینا کہ فاطمہ بنت اسد علی کی ماں ہے جس نے کعبے میں علی کو جنم دیا ہے. اسی لیے اور کسی رسول اور نبی کے لیے اہتمام نہیں کیا اللہ نے. کیوں؟ مشیت جانتی ہے کہ علی پر شبہ ہوگا, علی کو خدا کہنے والا گروہ پیدا ہوگا, لہذا ولادت مولود کعبہ لقب پڑ گیا علی کا کہ نمایاں کر دیا علی کی ولادت کو کہ یہ مولود کعبہ ہے. اب وہ اعجاز کے ذریعے جیسے بھی ولادت ہوئی, مگر یہ تو طے ہے نا کہ فاطمہ بنت اسد علی کی ماں ہے, ہے نا؟ یہ تو پھر سب الگ کر دو. اب آ جائیے, اس میں بھی آگے بڑی بحث ہے. ولم یک اللہ کفوان احد. اب توحید پاسدار, جو پاسدار توحید جو میں نے کہا وہاں آ رہا ہوں, پاسدار توحید ہے, پاسدار توحید ہے, محافظ توحید ہے. ظاہر ہے کہ اللہ خود اپنا اس کی حفاظت کرنے والا ہر چیز کا, لیکن اللہ نے ذمہ داریاں بھی دی ہیں نا سب کو. جیسے آپ کو بھی عام مومنین کے لیے کہا ان تنصر اللہ ینصرکم, تم اللہ کی مدد کرو اللہ تمہاری مدد کرے گا. تو کیا آپ کی مدد کی ضرورت ہے کیا اللہ کو؟ مطلب یہ کہ اللہ کے دین کی مدد کرو, اللہ کے دین کے لیے کھڑے ہو جاؤ. تو اس لیے تاکہ کوئی شک نہ پیدا ہو, میں نے آیت کا حوالہ دے دیا آپ کے سامنے. خیر جناب, آگے بڑھیے. ولم یکن لہ کفواً احد. اللہ کون جس کا کوئی ہمسر نہیں؟ اگر اللہ کا ہمسر ہو جائے تو پھر وہ اللہ کہاں رہا؟ پر اللہ تو نہیں رہتا پھر, اس کا مطلب اس کا ہمسر بھی ایک آ گیا تو وہ بھی اللہ, تو پھر دو دو اللہ ہو گئے, تو پھر کس کو مانے بھائی؟ پھر تو جھگڑا ہو جائے گا. تو پھر کیا ہوگا؟ آدھی خدائی ایک کی, آدھی خدائی ایک کی. جیسے وہ زرتشتیوں کا عقیدہ ہے بھائی, اہریمان و یزدان و اہریمن, ان کے بھی الگ الگ ہیں نا, اور بھی بہت سارے مذاہب کے, ایک بدی کا خدا ایک نیکی کا خدا, پھر دونوں میں جنگ بھی ہوگی پھر, ایسے ہی ہے نا. لہذا اللہ کا کوئی ہمسر ہو نہیں سکتا. ہمسر ہو جائے تو وہ اللہ نہیں رہتا, ہمسر ہو جائے تو وہ اللہ نہیں رہتا. اور علی کا کمال کیا ہے کہ اگر علی کی ہمسر فاطمہ نہ ہو تو اب میرا جملہ مجھے کہنے دیجئے, آپ کی سمجھ میں آئی یا نہیں آئی مجھے اس سے غرض نہیں, لیکن میں جانتا ہوں اپنے اس جملے کی گہرائی کو. علی کی ہمسر فاطمہ نہ ہو تو علی کی تکمیل نہیں ہوتی. کیوں؟ علی کی ہمسر فاطمہ بنے گی تو توحید کی بھی پاسداری ہوگی, اعلان ہو جائے گا کہ اللہ وہ جس کا کوئی ہمسر نہیں, علی وہ جس کی ہمسر ہے فاطمہ. بس علی کون جس کی ہمسر کا نام ہے فاطمہ. اس لیے مدار رسالت امامت اور ولایت قرار پائی فاطمہ. ابھی اصل مطلب دیا نہیں میں نے آپ کو, اب یہ ہو گئی بات یہاں تک. اب آگے بڑھاتے ہیں بات کو. کیوں؟ وہ جو میں نے کہا نور فاطمہ پہ کل بات ختم کی تھی, پہلے ایک حدیث پڑھتے ہیں روایت معصوم کی, پھر معاملے کو, اصل معاملہ جو آپ کے سامنے پیش کرنا ہے وہ پیش کرتے ہیں. امام جعفر صادق علیہ السلام فرماتے ہیں یہ تین چار روایتوں کا نچوڑ وقت بچانے کے لیے پیش کر رہا ہوں. اطمینان رکھیں, ذمہ دار ہوں جو پڑھ رہا ہوں اس کا ذمہ دار ہوں. سارے حوالوں میں جانتا ہوں کہ میری ہر بات ریکارڈ ہو رہی ہے. ٹھیک ہے, زہرا نام کے کئی معنی پیش کی ہیں معصوم نے الگ الگ, اور سب صحیح ہیں. کیا ہیں سب؟ فاطمہ کے بھی ایسے ہی ہیں. فاطمہ نام کے بھی جیسے میں نے کل آپ کے سامنے روایت پڑھی, انما سمہا فاطمۃ الزہرا لأن اللہ عز و جل خلقہا من نور عظمتہ. اس میں پوری حدیث میں نے آخر تک سنا دی تھی آپ کو, اس میں مجلس پوری پڑھ دی تھی. آئیے آگے بڑھیں. فاطمہ زہرا, اب زہرا نام کیوں ہے؟ خود امام فرماتے ہیں اپنے صحابی سے, غالباً زین ابن زبی نام ہے یا یونس ابن زبی, لیکن کتاب میرے پاس موجود ہے, حوالہ بھی میرے پاس موجود ہے. میں وہی حوالے دیتا ہوں جو میرے پاس موجود ہوں تاکہ کوئی چیلنج کرے تو دکھا سکوں بھائی یہ رہا حوالہ, اور مستند حوالے ایسے بھی نہیں. تو آپ نے فرمایا, جانتے ہو کہ میری جدہ طاہرہ کا نام فاطمہ کیوں ہے؟ تو اس نے صحابی نے عرض کی کہ فرزند رسول آپ ہی فرمائیے, آپ خبر دیجئے ہمیں. فرماتے ہیں میری جد طاہرہ کا نام فاطمہ اس لیے کہ ہے فاطمت من الشر, کہ اللہ نے ہر قسم کے شر سے فاطمہ کو الگ کر دیا. یعنی ہر قسم کے رجس برائی, وہاں پہ الرجس ہے آیت میں, یہاں پہ الشر الف لام یہ جنس کا لام کہلاتا ہے. خیر میں نحو و صرف نحو تو نہیں پڑھانے بیٹھا, میں اتنا سمجھ لیتی کہ الشر کا مطلب ہے کہ جس قسم کی بھی برائی ہو چھوٹی سے لے کے بڑی تک عالمین میں, فاطمت یعنی بچا لیا الگ کر دیا, ہر برائی کو برائی سے الگ کر دیا یا ہر برائی کو دور کر دیا. یعنی عصمت کی دلیل دی معصوم نے اپنی جدہ طاہرہ کی کہ میری جدہ طاہرہ معصومہ ہے. کیوں معصومہ ہے؟ فاطمت من الشر, بچا لیا گیا اسے, دور کر دیا گیا ہر قسم کی چھوٹی یا بڑی ہر قسم کی برائی سے. اب ایک مثال دوں گا سمجھ میں آ جائے گی آپ کے بعد. وہ حدیث تو آپ نے بہت سنی ہے کہ باری الہ حق کو ادھر ادھر موڑ, جدھر جدھر علی کو موڑ دے, جدھر جدھر علی مڑ جائے, ایسے ہی ہے نا. اب آئیے فاطمہ کون, وہ تو یاد ہے نا, وہ حدیث تو یاد ہے نا. یہ دعا نہیں مانگی کہ علی کو ادھر رکھنا جدھر حق ہو, علی جدھر مڑے حق کو ادھر ادھر موڑ دینا پروردگار. اب آئیے فاطمہ کون ہے, اور جو روایت پڑھنے جا رہا ہوں یقین جانیے ہماری یہاں نہیں پڑھی جاتی, یا پڑھی جاتی ہے تو بہت کم پڑھی جاتی ہے, ہمارے بھائیوں کی یہاں بہت پڑھی جاتی ہے. اللہ ان کو سلامت رکھے, اہل بیت سے محبت کرنے والوں کو. یہ لوگ بہت اس روایت کا ذکر کرتے ہیں اور یقیناً خوش ہوں گے جب میں روایت پڑھوں گا, کیونکہ یہ وہ ہمارے برادران کی کتابوں میں زیادہ ہی روایت ملتی ہے کہ جناب رمضان ختم ہو رہا تھا, عید قریب آ رہی تھی, اور اب مدینے کے لوگ اپنے بچوں کے نئے نئے کپڑے بنا رہے تھے, اور یقین جانے میں بہت چھوٹا سا تھا, 5-6 سال کا مجھے یاد ہے, وہ مسجد والے یا وہ دوسرے چندہ زکوٰۃ اکٹھا کرنے آتے تھے, اس وقت ٹانگوں پہ اسپیکر لگا کے چلا کرتے تھے بزرگ لوگ جو میرے ہم سن یا مجھ سے زیادہ عمر والے وہاں بیٹھے, ان سب کو یاد ہوگا. اور وہ یا چندہ وندہ جمع کرتے تھے یا نماز کے فنڈ اکٹھا کرتے تھے, بھائی عید کی نماز ہوگی. تو وہ یہ واقعہ میں آج تک میرے کانوں میں گونج رہا ہے کہ وہ ہمارے اہل سنت برادران کی مسجد کے وہ ایک ایسی گاڑی جا رہی تھی اور وہ یہ واقعہ پڑھتے ہوئے جا رہے تھے, اور اس کے بعد میں نے مسلسل ان کی زبانی سنا, ان کی مجلسوں میں سنا, ان کی مسجدوں میں سنا, ان کی محفلوں میں سنا, اس واقعے کی تکرار سنی. کہتے ہیں کہ جناب سب بچے جو تھے وہ تیاریاں کر رہے تھے, لوگ اپنے بچوں کے کپڑے بنا رہے تھے, حسنین علیہ السلام نے دیکھا کہ ہمارے کپڑے تو آئے نہیں, ہمارے تو کپڑے بنے نہیں. یہ اپنی روایت نہیں پڑھ رہا ہوں میں, یاد رکھیے گا, یہ ہمارے برادران کی روایت ہے اور مشہور روایت ہے ان کے یہاں کہ دونوں بچے آئے اور مادر گرامی سے آ کے کہا کہ سب مدینے والوں کے بچوں کے کپڑے بن گئے نئے نئے عید کے, ہمارے کپڑے تو بنے نہیں. تو شہزادی کونین نے فرمایا کہ آپ کے کپڑے درزی لے کر آئے گا, آپ کے کپڑے درزی لے کر آتا ہوگا. اب بظاہر تو تسلی دی ہے نا, تسلی دی ہے, لیکن جناب عصمت کی بات ہے, عصمت کی بات ہے. معصومہ مذاق میں بھی دل رکھنے کے لیے بھی اپنے بچوں سے کیسے غلط بیان نہیں کر سکتی ہے, نہیں کر سکتی نا. تو یہی تو عصمت کی دلیل ہے کہ فاطمہ جانتی ہے کہ ایسا نہیں ہے کہ واقعہ پہلے ہوگا پھر میں کہوں گی کہ لوگ کپڑے آ گئے, نہیں, میں جو کہوں گی وہی ہوگا. بات فرمائیے بلند آواز سے محمد آل محمد پر. اب سمجھ میں آئی بات؟ یہ ہے دلیل عصمت فاطمہ. ایسا نہیں ہے کہ دل رکھنے کے لیے کہہ دیا, دل رکھنے کے لیے بھی معصوم. معاذ اللہ کبھی غلط بیانی نہیں کر سکتا. معذرت چاہتا ہوں, سب کے فون بند کرا دیتا ہوں اور میرا فون کھلا ہوا ہے, اس کو بند کر دیجیے گا. معذرت, کبھی کبھی بھول جاتا ہوں. صلوات بھیج دیجیے محمد علی محمد. تب سمجھ میں آ گئی بات کہ جانتی ہے معصومہ کہ جو کہیں گے وہ ہوگا. بس ادھر یہ جملے ادا ہوئے, ادھر ہمارے برادران یہ فرماتے ہیں کہ جناب دروازے پہ آواز آ گئی. کون کا؟ حسنین کا درزی. خدا نہ کرے, خدا نہ کرے, ملک معصوم ہے جانتے ہیں, اس کی اہانت بھی نہیں کرنا چاہیے. بعض اوقات پڑھتے ہوئے لوگ دھیان نہیں کرتے کہ جناب جبرائیل علیہ السلام روح الامین ہے خدا کے بندو, کہیں کسی کی توہین کا پہلو نہ نکلے. لیکن یہاں مسئلہ کچھ اور ہے. کیا بتایا آنے والا؟ خیات آیا ہے بھائی. میں خیات حسین, خیانہ خیات الحسین, میں حسین کا خیات ہوں. تو اب رضوان جنا کو اللہ نے بھیج دیا کہ نہیں بھیج دیا؟ کیوں معصومہ کے منہ سے جملے ادا ہو گئے؟ جب ادا ہو گئے تو جاؤ, جیسے کہہ دیا ویسا ہو گیا. سمجھ میں آ گئی بات یہاں تک کہ کیا مطلب ہے عصمت کا؟ پھر فرماتے ہیں زہرا نام کیوں؟ ہم لوگ اردو میں زہرا کہتے ہیں, لیکن یاد رکھیے یہ زے پر فتح ہے یعنی زبر ہے. اصل کیا ہے؟ زہرا, زہرا مرضیہ. لیکن اب وہ عام ہو گیا غلط العام, تو ہم خود بھی زہرا منہ سے نکل رہا ہوتا ہے, کیا کریں؟ بچپن سے یہی سنتے چلے آ رہے ہیں, بڑھتے چلے آ رہے ہیں. بڑے بڑے لوگ, سب پڑھے لکھے بھی لوگ, لیکن اس میں کوئی ایسی بات نہیں. ہو جاتی ہے سبقت لسانی بھی ہو جاتی ہے, اور ایک غلط العام جو ہے وہ ہو جاتا ہے, رائج ہو جاتا ہے زہرا زے کے ساتھ. اب میں وہی بتانے جا رہا ہوں, یہ دوسری بار ہو گیا, وہ یہی بتانے جا رہا تھا میں. صلوات بھیجیے محمد آل محمد. یہی بتانے جا رہا ہوں, یہی میں عرض کرنے جا رہا ہوں آپ کی خدمت میں کہ زہرا فتح کے ساتھ الف کے ساتھ, یہ ہے نام بی بی کا. اور دوسرا لفظ کیا ہے؟ زہرا. زہرا وہ ہے جس کے آگے وہ تائے تانیس عربی میں کہتے ہیں, آپ اس کو چھوٹی ہے کی طرح گول سا بنا دیتے ہیں. اور اکثر ہمارے لوگ بھی فاطمہ زہرا لکھتے ہیں تو زہرا کے بجائے زہرا لکھ دیتے ہیں, ان کو الف اور ہے کا فرق نہیں معلوم. سمجھ میں آ گئی بات؟ وہ ہے جہاں چھوٹی ہے آگے بنے, وہ ہے زہرا نہیں ہے, وہ کیا ہے؟ زہرا. اور جہاں الف بنا ہو, یعنی جب فاطمہ زہرا, جب معصومہ کا نام لکھیں گے تو زہرا نہیں بھائی, کیا لکھا جائے گا؟ زہرا, الف آئے گا, الف. اور اکثر بچے بڑے اسکول میں پڑھا رہے ہیں, ان کو بھی نہیں پتا, وہ بھی زہرا جب لکھ رہے ہیں تو آگے وہ ہے چھوٹی بنا رہے ہیں, یعنی وہ تائے تانیس بنا رہے ہیں. ایسا نہیں ہے, الف ہے. جو معصومہ کا نام ہے اس میں کیا ہے؟ زہرا, الف ہے. زہرا کہو یا زہرا کہو, ہے الف. اور زہرا میں کیا ہے تا؟ فرق کیا ہے دونوں میں؟ معنی ایک ہی ہے. لیکن زہرا اس ستارے کو کہتے ہیں جو ستاروں میں سب سے روشن ستارہ ہے. کبھی صبح نظر آتا ہے, کبھی صبح نظر آتا ہے, اور کبھی شام کو سب سے روشن ستارہ جو آسمان پہ نظر آ جائے, کہنے کی ضرورت ہی نہیں, وہی زہرا ہے. وہ ہے زہرا. اسی لیے حضور نے زہرا بھی کہا اپنی بیٹی کو, کہا کہ زہرا تو اہل البیت, یہ اہل بیت کی زہرا ہے. یعنی اہل بیت کے درمیان سب سے روشن ستارے کا نام ہے زہرا, الف کے ساتھ. کیونکہ زہرا کا معنی بھی یہی, چمکدار, روشن, منور. مگر کیونکہ زہرا ستارے کا نام ہے, اور یہ کیا ہے؟ زہرا مشتق ہو کے بنا ہے الف کے ساتھ. یہ شہزادی کونین کا نام ہے, منور, روشن, چمکدار. اس سے زیادہ کوئی چمکدار اور روشن نہ ہو. تو وہ زہرا اور زہرا, ان دونوں میں فرق کو یاد رکھے گا, کم از کم وہ یاد رکھے گا جو یہاں پر بیٹھے ہیں. ٹھیک ہے, بڑے بزرگوں سے نہیں کہہ رہا, انہیں معلوم ہے. بچوں کو سمجھانا چاہ رہا ہوں ایک بات کو. جیسے وہ ایک صاحب منظر لکھ رہے تھے نام, تو انہیں نے مجھے منظر لکھ کے دے دیا. میں نے پوچھا نام کیا ہے؟ کہا منظر عباس. لاؤ بھائی لکھ کے دو اردو میں. انہیں نے منظر عباس لکھ دیا. میں نے کہا بھائی یہ تو منظر عباس ہے. کہا جی منظر ہے. تو بھائی یہ زوئے آپ نے لکھا ہے. کہا ہاں یہ زوئے, اس کے نیچے زیر لگا دیں تو منظر بن جائے گا. مجھے پڑھانا شروع کر دیا انہوں نے. بھائی ہے تو منظر ہی, میم نون زوئے رے, مگر زبر لگا دیں گے تو منظر, میم پہ پیش لگا دیں گے, زواد کے زوئے کے نیچے زیر لگا دیں تو منظر. اور میں نے کہا خدا کے بندے منظر ڈرانے والا ہے, وہ نذیر سے نکلا ہے. انذار اس کا مادہ کیا ہے؟ انذار, ڈرانا, شاہدم و مبشرم و نذیرہ. یہ نذیرہ سے نکلا ہے منذر, وہ وہاں پہ وہ ظال ہے بھائی, خدا کے بندے وہاں پہ وہ منذر الگ ہے, اور زوئے سے جو آ جائے تو یہ کیا بن جاتا ہے؟ منظر. تو منظر و منظر, اب یہ بھی اردو کیونکہ پڑھائی تو جاتی نہیں, آپ کو ضرورت بھی نہیں ماشاءاللہ, سب انگلش میڈیم ہے الحمدللہ, نہ انگلش آتی ہے نہ اردو, پتہ نہیں کہاں کھڑے بیچ میں. سلوات بھیجیے محمد علی محمد پر. استعماری غلامی کے چکر میں ادھر کے رہے نہ ادھر کے رہے, خدا ہی ملانا وصال صنم, نہ ادھر کے رہے نہ ادھر کے رہے. انگریز انگریز نہیں مانتا, اپنے آپ کو مسلمان کہنے میں شرماتی. تو خدا کے بندو, زبانوں کی مخالفت تھوڑی کر رہا ہوں کہ زبان نہ سیکھو بھائی, مجبوری ہے آج تو انگلش پڑھنا, کیونکہ یہ سامراجی نظام, آپ کے بچے اگر اس میں نہیں پڑھیں تو پھر کیا کریں بےچارے, پڑھنا تو ہے نا, آخر بنانا تو ہے نا ان کو کچھ, لہٰذا پڑھیں گے بھائی انگلش پڑھو, لیکن اپنی مادری زبان کا پیچھا تو نہ چھوڑو, اپنی مادری زبان کی تو حفاظت کیجئے, وہ تو بچائیے. کہ آج بھی دن بھر میں قاف درست کراتا رہا ایک بچے کا, قینچی قینچی قمر یہ سب بتاتا رہا اس کو, وہ بار بار قینچی کمر قینچی کمر. یہ اہل زبان کی بات کر رہا ہوں میں, کہ کم از کم اہل زبان کے بچوں کا تو قاف قاف آپ خود ہی درست کرا دیا کرو بچپن سے, خدا کے بندو, کہ وہ بھی وہ ہاں دوسرا کوئی کہے اس پہ کوئی جرم نہیں ہے, میں اس کو برا کیوں کہوں گا, وہ اس کی تو زبان نہیں ہے نا, ان کے قاف نہیں ہے, وہ اہل زبان نہیں, آپ کے تو قاف ہے نا, تو قمر ہے نا بھائی, قینچی ہے نا, قمر ہے قینچی ہے, اور جتنے ملا سے اس کو بھی قمر. کہا نہیں یہ 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 ڈنڈی والا قاف ہے, وہ دو نقطوں والا قاف ہے, ہیں دونوں قاف. وہ بچہ بھی مجھے یہی سمجھا رہا تھا آج آج دوپہر کی بات ہے, میں نے کہا تو بھائی یہ دو نقطوں والے کیا کہتے, یہ ڈنڈی والا قاف ہے اور یہ نقطوں والا قاف ہے, یعنی قاف اور قاف کا فرق. یہ ضروری ہے میرے لیے بتانا بھی ضروری ہے آپ کو, کیونکہ اپنی مجالس کی تہذیب کو بچانا ہے بھائی, اگر اپنی مجالس کی جب تہذیب کو آپ نے نہیں بچایا جبھی تو یہ سارا نقصان اٹھانا پڑ رہا ہے آج کے, جس کی جو مرضی پڑھ کے چلا جائے اور جیسے پڑھ کے چلا جائے, بات جنت تو آپ کی پکی ہے ہی ویسے ہی, میں تو خواہ مخواہ میں آپ اپنا ایسے کہہ رہا ہوتا ہوں, ورنہ مجھے پتا ہے کہ سب جنتی ہیں, ان کو کسی چیز کی ضرورت ہی نہیں پڑھانے لکھانے کی, ویسے جنت میں سارے چلے جائیں گے. سلوات بھیج دیجیے محمد عالم. تو اب زہرا اور زہرا سمجھ میں آ گیا, تو زہرا اس لیے نام رکھا کہ جب, اب سنیے کیا بتاتے ہیں کہ زہرا نام کیوں ہے, چھٹے امام فرماتے ہیں کہ جب آپ محراب عبادت میں کھڑی ہوتی تھی تو نور ساتھ ہوتا تھا جو عرش پر اس طرح پھیلتا تھا کہ یعنی جو عرش کے مکین ہیں ان کے لیے یہ نور ایسا چمکتا تھا جیسے زمین والوں کے لیے ستاروں کا نور روشنی دیتا ہے. جب ہماری جدہ طاہرہ فاطمہ زہرا محراب عبادت میں کھڑی ہوتی تھی تو جو نور ساتھ ہوتا تھا اہل عرش پر اس طرح جاتا تھا ان کے سامنے جیسے زمین کے رہنے والوں کے لیے چاند ستاروں کا نور. اب وہ روایت اور پھر آگے بڑھاتا ہوں, اور کسی اور نے نہیں لکھی, جیسے بڑے لوگ برا بھلا کہتے ہیں اسی نے لکھی ہے, اسے مولائی ماننے کو تیار نہیں ہے بھائی, کیونکہ یہ خود بہت بڑے مولائی ہیں, خمینی بش شکن, اس نے اس روایت کو لکھا. کاش کے لوگ اسی کو جان لیتے تو انہیں یہ سمجھ میں آ جاتا کہ جو اتنا بڑا عارف ہو اہل بیت کا وہی انقلاب لا سکتا تھا اور کوئی نہیں لا سکتا, وہ عارف باللہ تھا, وہ عارف اہل بیت تھا وہ شخص, اور اسی نے روایت لکھی. اور میں نے جس کو سنائی وہ بڑا حیران ہوا, بعض لوگ کہتے ہیں نہیں, میں نے کہا اچھا میں تمہیں دکھاتا ہوں یہ لکھا, اس میں وہ لکھتے ہیں اور شاگردوں سے درس ہے ان کا, یہ لکھا نہیں ہے درس لکھا گیا ہے, اور درس جن کو دے رہے ہیں وہ کون ہیں؟ وہ خود مجتہدین, سب آیت اللہ لیول کے لوگ جنہیں درس دے رہے ہیں خمینی بش شکن, درس عرفان جو ان کا ہوتا تھا, اس درس میں وہ یہ کہتے ہیں کہ بیت فاطمہ میں ایک گوشہ ہے, یعنی ایک کونا ہے, فاطمہ کے گھر میں خانہ فاطمہ میں ایک گوشہ ہے جس کی چھت نہیں ہے, گھر میں ایک گوشہ نہیں, ایک حصہ ایسا ہے جس کی چھت نہیں ہے, بلکہ اس کی چھت عرش الہی ہے, بلکہ اس کی چھت عرش الہی ہے, اور اس گھر کے مکین براہ راست بغیر کسی حجاب اور حاجز کے عرش کا مشاہدہ کرتے ہیں, یعنی براہ راست عرش کا مشاہدہ
करते हैं, कोई हाजिस नहीं है बीच में, कोई हिजाब नहीं है बीच में, अर्शे इलाही उस गोशे की छत है और हर वक्त नूर आ रहा है और जा रहा है, फरिश्तों के आने जाने का सिलसिला रुकता ही नहीं। और फिर लिखते हैं कि ये सिलसिला आज तक जारी है। यह है फातिमा, यह है दुख्तर रसूल के जिसके घर का तवाफ करते रहते हैं हर वक्त मलाइका। नूर है जो हर वक्त जा रहा है और आ रहा है, इस घर के मकी अर्श का मुशाहिदा करते हैं, मुताला करते हैं बराह रास्त उस गोशे से। यह है फातिमा। आइए और आगे बढ़ा दे आपको। अब आज तो मुझे परवाह भी नहीं, कल तो आना भी नहीं है, भले दो घंटे और ले लूं, दो दिन तो मुझे परवाह थी, लंबी मजलिस पड़ दी तो पता नहीं आप आए कि नहीं आए, आज तो परवाह नहीं मुझे, ठीक है। नहीं इंशाल्लाह 10-15 मिनट में इस फजाइल के बाप को कोशिश करेंगे कि समेट दें। सलावत भेजिए मोहम्मद आलम। आइए खाने काबा, खाने काबा जो नहीं गया फिर भी अब तो देख रहा है ना, बराबर टीवी पे भी देख रहा है, तस्वीरें भी देख रहा है, तवाफ करते हुए भी देखता है लोगों को। तवाफ की हदूद क्या है भाई? तवाफ की हदूद है कि मकाम इब्राहिम के अंदर रहो और मकाम इस्माइल के बाहर, मकाम इस्माइल इब्राहिम के अंदर और हजर इस्माइल या मकाम इस्माइल के बाहर। ये मकाम इस्माइल क्या है? वो कौस, वो नीम दायरा बना हुआ है ना, नीम दायरा, उसके बाहर से जाना है जब तवाफ होगा। हत्ता अच्छलिए मकाम इब्राहिम के लिए तो छूट दे दी तमाम फिकों ने, तमाम फिकों ने, कभी ज़ईफ़ है, रश है, बहुत है, बाहर से भी चला जाए कोई बात नहीं, तवाफ हो गया, इत्मीनान रखिए, ठीक है ना। तमाम फुकहा ने, तमाम मकातिब फिक्र के उलमा ने, फुकहा ने इजाज़त दे दी कि भाई मकाम इब्राहिम के बाहर से भी जो ज़ईफ़ है, बीमार है या बहुत है, पिसने का ख़तरा है, रश इतना है, बाहर से भी कर ले तवाफ हो जाएगा। क्योंकि उलमा और फुकहा चाहते हैं आसानी लोगों के लिए, उनके लिए मसला हल करते हैं। किस रोशनी में? कुरान और सुन्नत मासूमीन की रोशनी में, अपनी मर्जी से नहीं करते, समझ में आ रही है बात? और जो अपनी मर्जी से मर्जे यहाँ पे बन के बैठ जाए, क्या मतलब अपनी मर्जी से मर्जे बनने का? अपनी मर्जी से नया दीन ईजाद कर ले, अपनी मर्जी से नई नई चीजें गढ़ ले, उसकी तो मान रहे हो, वो कह रहा है मर्जे की नहीं माननी, नहीं मान रहे। अरे तो मर्जे की ना मानने के लिए भी तो किसी की मान रहे हो। मर्जियत को ना मानने के लिए भी तो किसी की तो मान रहे हो। तो बस यही फर्क है तुम में और हम में कि हम उसकी मानते हैं कि कम से कम जिसके तकवा और इल्म पर तो हमें भरोसा है। तुम्हारी बदनसीबी यह है कि उनका मान रहे हो कि जिनके पास ना तकवा है ना इल्म की वो मंजिल है, सिवाय वो मंसूबा पे दूसरों के अमल कर रहे हैं कि मर्जियत से इनको दूर कर दो। क्यों? खुद इंसाफ से बताओ, साम्राज्य को सबसे बड़ी शिकस्त किसके हाथों हुई? इन फुटपाथ पर बैठकर दीन बनाने वालों के हाथों या मर्जियत के हाथों? किसके हाथों? किसके हाथों? आज भी जो लाखों माओं के बच्चे लड़ रहे हैं सफाक तरीन दरिंदों के मुकाबले पर, किसके हुक्म पे लड़ रहे हैं? तुम्हारे हुक्म पे? तुम तो हुक्म दे भी नहीं सकते क्योंकि उन्हीं शैतानी ताकतों के तो तुम एजेंट हो। तुम क्या हुक्म दोगे? किसके हुक्म पे? उन्हीं मराजे का हुक्म है कि माओ ने अपने बच्चों को भेजा हुआ है मालवे लड़ो। क्यों? जानते हैं कि वो 80-90 साल का जो बूढ़ा है ना, वो नाइब इमाम है। उन्हीं के हुक्म पे वही लड़ रहे हैं। अल्लाह आगे। एक एक जुमले में एक एक मजलिस है, लेकिन चलिए आगे बढ़िए। हतीम, उसको क्या कहते हैं? हतीम, उसके अंदर से तवाफ नहीं हो सकता। आसानी के लिए मकाम इब्राहिम के बाहर से जा सकते हैं, लेकिन आसानी के लिए हतीम के अंदर से, हाँ नमाज पढ़ने चले जाएं, दो रकात नमाज पढ़ने का सवाब है, लेकिन यह नहीं हो सकता कि शॉर्टकट मारो। अरे कौन इतनी लंबा चक्कर काटे, रश बहुत है, बीच में से निकल लो। नहीं होता ना, यह शॉर्टकट हमारे यहां चलता है, उस शॉर्टकट में सारा ट्रैफिक फंस जाता है। 10 मिनट का रास्ता 2 घंटे का हो जाता है। आज भी यही हो, ये सब शॉर्टकट के चक्कर में सब आगे जमा हो गए, सारी सड़कें बंद हो गई, अब खड़े रहो, सबका शॉर्टकट हो गया, वहां पर शॉर्टकट निकल गया। तो खाने काबा में शॉर्टकट नहीं चलता, सही है ना, कि अब कोई चाहे कि मैं यहां से निकल जाऊं। अच्छा भाई, खाने काबा किसे कहते हैं? बैतुल्लाह, जो बैतुल्लाह है वो कितना, वो तो वो मुस्ततील कमरा है ना, मुरब्बा नुमा, वही कमरा है ना, वही कमरा है। तो तवाफ तो खाने काबा का करना है, हतीम का क्यों करूं? और अगर हतीम भी खाने काबा है तो ये कमरा वहां तक जाना चाहिए, वहां तक जाना चाहिए ना, ये कमरा वहां तक जाना चाहिए, वहां तक कमरा नहीं, वहां तक तो नहीं है, हतीम है। अच्छा भाई है क्या ये? तो अब वो हमने किताब भी लिखी तारीख काबा, उसमें भी सब लिखा हुआ है, और वैसे भी सारी तारीखों में ये हतीम वो जगह है जहां जनाब हाजरा सलामुल्लाह अलैहा ने अपनी झुग्गी डाली थी, अपनी बकरियां बांधी थी, यानी वहीं छप्पर डाला था, वहीं रहती थी, वहीं इंतकाल हुआ, वहीं दफन हो गई, और जनाब इस्माइल भी वहीं। हालांकि रिवायात तो 70 अंबिया तक की हैं, मगर ये तो यकीनी है ना, इसको तो कोई इनकार ही नहीं कर सकता कि जनाब हाजरा सलामुल्लाह अलैहा और जनाब इस्माइल अलैहिस्सलाम का मदफन है उस हतीम के अंदर, और कुछ नहीं है वहां, और कुछ नहीं है, घर है। किसका घर है? जनाब हाजरा। कौन है जनाब हाजरा भाई? सोशल स्टेटस कनीज, कनीज है ना, किसकी? जनाबे सारा की, जनाबे सारा सलामुल्लाह अलैह की कनीज है जनाबे हाजरा। सोशल स्टेटस, समाजी स्टेटस क्या है? कनीज। लेकिन इब्राहिम को इस्माइल मिले जनाबे हाजरा से, जनाबे सारा ने हिबा किया कि आप अक्द कर लीजिए, निकाह कर लीजिए मेरी इस कनीज से, अल्लाह बेहतर करेगा, औलाद नहीं होती थी, बेटा हो गया, यही है ना। लेकिन उसके बावजूद जनाबे सारा, तमाम तर अजमतों के बावजूद जनाबे सारा की कोई सुन्नत बाकी नहीं है। अजमतें हैं अपनी जगह, जनाबे सारा सलामुल्लाह अलैहा ने बहुत कुर्बानियां दी हैं जनाबे इब्राहिम के लिए, याद रखिएगा, डिग्रेड करने की बात नहीं है, बहुत कुर्बानियां दी हैं, मगर मनसब की बात बता रहा हूं कि जनाबे हाजरा को कितने मनसब मिले, कनीज है। तो कनीज ज़ादों का इल्जाम लगाने वालों, पहले ऊपर तो देख लो, मां तक तो चले जाओ। ये तमाम कुरैश के भी जो जद हैं, बनी अदनान के भी जो जद हैं, इस्माइल, बनी इस्माइल कौन है? सब कनीज़ादे ही तो हैं। तो ये कनीज नहीं देखा जाता, ये देखा जाता है कि किसने कुर्बानी कितनी दी है, ऐसे ही है ना, ऐसे ही है ना। तो कितनी सुन्नतें बाकी हैं जनाबे हाजरा की, कुर्बानी बाकी, सफा मरवा की सही बाकी, सब बाकी। और फिर सबसे बड़ा इनाम और इकराम क्या? ये मेरी कनीज हाजरा का घर है, यहां झुग्गी डाली थी, यही उसका मदफन है, यही उसकी कब्र है। खबरदार, तवाफ के दौरान पैरों से रौंदते हुए ना जाना, इसका एहतराम ये है कि जहां मेरे घर का तवाफ होगा वही इसके घर का भी तवाफ होगा। बहुत बड़ी दलील दी है मैंने आपको, फरामोश ना कीजिएगा इस दलील को कभी भी, कि अल्लाह को गवारा ना हुआ, हल जज़ाउल एहसान इल्ला एहसान, मेरी कनीज हाजरा ने इतनी कुर्बानियां दी, इतनी कुर्बानियां दी, अब कयामत तक इसका मदफन और इसका घर तवाफ की हद में शामिल होगा। इसके अंदर नमाज तो पढ़ी जा सकेगी, ये इजाजत नहीं कि हजारों आदमी बेध्यानी में उस घर के ऊपर से, उन कब्रों के ऊपर से गुजर जाओ। लिहाजा एहतराम बताने के लिए बचाया, हकीम बनवाया कि हकीम बनाओ, इसके बाहर से तवाफ करो, जहां अल्लाह के घर का तवाफ हो रहा है वहां हाजरा के घर का तवाफ हो रहा है। तो जब हाजरा के घर का तवाफ हो सकता है, तो अब अगर मैं कहूं कि मौलदे काबा तवाफ में शामिल है, असल जुमला कुछ और कहने जा रहा हूं, ये तो छोटे छोटे तोहफे मैंने आपको दिए। अब आइए, तो हाजरा की अजमत क्या है? हाजरा की अजमत ये है कि हाजरा के घर को तवाफ में शामिल करना पड़ेगा। हाजरा अपने जमाने की औरतों की सरदार भी नहीं है, मरियम तो अपने जमाने की औरतों की सरदार तो है, और जनाबे फातिमा तो अव्वलीन व आखरीन सय्यदा निसाए आलमीन। तो अब सुनो, फातिमा के घर का मकाम क्या है? क्या खुदा का रसूल हर پاک کے رسول کا سلام ہو. مقام فاطمہ سمجھ میں آ گیا؟ کون ہے فاطمہ؟ اس لیے اصول اصل اصول جڑ مخزن معدن قرار پائی رسالت کا. ام ابیہا کا معنی سمجھ میں آ گیا؟ یہ ہے بیت فاطمہ, یہ ہے عظمت فاطمہ کہ کوئی نہیں پہنچ سکتا. اس لیے تعارف بھی فاطمہ کے ذریعے سے, تکرار نہیں کرنا, بس منزل پر آ گیا. ام فاطمہ تو ابوہا و بعلہا و بنو, فاطمہ اور اس کا بابا, فاطمہ اور اس کا شوہر, فاطمہ اور اس کے بچے. کیوں؟ حصار ہے. جیسے قرآن میں انما کا حصار ہے نا, کہ جس آیت پر انما لگ جائے تالا. کیا مطلب؟ نہ کوئی باہر والا اندر جا سکتا ہے, نہ کوئی اندر والا. انما پہ جتنی آیتیں دیکھ لیجئے گا آپ, جو اندر ہے قیامت تک ہے, باہر نہیں آ سکتا. اور جو باہر ہے وہ اندر, جیسے وہ انما یرید اللہ نہیں, آگے مضمون بڑھتا چلا جائے گا, پھیلتا چلا جائے گا. اشارہ دے دیا انما ولیکم اللہ, ہے نا, جو ہے وہ ہے, باہر والا اندر نہیں آئے گا. جو اندر ہے وہ اس حکم سے باہر قیامت تک کے لیے, یہی حکم ہے اس کا. ٹھیک ہے, پاس فاطمہ کے ذریعے سے تعارف کیوں کرایا؟ جب جبرائیل نے پوچھا یا ربی ومن تحت الکساء, اے میرے پالنے والے, یہ چادر میں ہے کون کون کون؟ کیوں؟ کیا جناب جبرائیل کو نہیں معلوم کس کا گھر ہے؟ نہیں معلوم کیا؟ نہیں جانتے محمد علی فاطمہ حسن حسین کو؟ کیا مختلف الملائکہ آنے جانے کی جگہ نہیں ہے جناب جبرائیل کی, جناب روح الامین کی آنے جانے کی جگہ نہیں ہے نا؟ لیکن وہی مباہلے والا, جہاں کل ختم کیا تھا وہیں آج ختم کر رہا ہوں. جملہ یاد رکھیے, سب کو دیکھا تھا عاقب نے, بنی نجران کے سردار نے, مگر الگ الگ دیکھا تھا. جب پنجتن کا نور جمع ہوا تو پھر اس کو سمجھ میں آیا کہ نہیں, ان سے مباہلہ نہیں ہو سکتا, تباہی بربادی ہو جائے گی, کیونکہ نور کامل ہو گیا. بس یہی مسئلہ جناب جبرائیل کے ساتھ پیش آیا, اسی لیے تو پوچھا یا ربی ومن تاتل کسا, اے پالنے والے یہ چادر میں کون کون ہے؟ تو جواب تو یہ آنا چاہیے تھا جبرائیل, ارے صبح شام آپ کا آنا جانا ہے, پھر آپ پوچھ رہے ہیں کون؟ لیکن مشیت بھی جانتی ہے جناب جبرائیل کی مجبوری کو. کیوں؟ ارے جبرائیل نے اب تک الگ الگ دیکھا تھا, اب جب چادر زہرا میں جمع ہوئے, پانچوں نور ایک ساتھ ہوئے, تو ملائکہ کی آنکھیں بھی خیرہ ہو گئی کہ کس کا نور ہے, یہ کون نور ہے؟ اس لیے جواب ملا ہم فاطمہ و ابوہا و بالوہا و بنوہا. کیوں فاطمہ کے ذریعے سے تعارف کرایا؟ اس لیے کہ کسی کے بھی ذریعے سے تعارف ہوتا, چھٹے کے داخلے کا امکان موجود ہے. بس یہ فاطمہ ہے, کلمہ حصر وہ حصار ہے کہ جب فاطمہ کے ذریعے تعارف کرایا جائے گا تو کوئی چھٹا داخل ہو ہی نہیں سکتا. فاطمہ اور اس کا شوہر, فاطمہ اور اس کے بیٹے. اب سمجھ میں آ گیا راز, ورنہ رسول سے تعارف ہو جاتا. رسول اور اس کا بھائی, رسول اور اس کی بیٹی, رسول اور اس کے بیٹے, تو لوگ کس کس کو نہ لے آتے, اور بھی بھائی آ جاتے, اور بھی رشتے ہارے آ جاتے کہ نہیں آ جاتے؟ کسی کی دلاداری مقصود نہیں ہے میرا, یا تو بھائی اتنا کافی ہے, سمجھ گئے آپ, کافی ہے میرے لیے. ٹھیک ہے, علی کے ذریعے تعارف کرا دیا جاتا, علی اور اس کے بھائی, علی اور اس کی زوجہ, علی اور اس کے بیٹے. کتنے سارے ہیں بیٹے, بعد میں ازواج بھی اور آئیں, بھائی بھی اور ہیں, ہر جگہ یہ ہے نا. مگر فاطمہ کے ساتھ جب ہوگا تعارف, سمجھ گئے, حصار بن گیا فاطمہ اور اس کا بابا, سوائے محمد کے کوئی آ ہی نہیں سکتا. فاطمہ اور اس کا شوہر سوائے علی کے کسی کو لا ہی نہیں سکتا. فاطمہ اور اس کے بیٹے, بیٹیاں بھی نہیں, फातिमा और उसके बेटे, तो सिवाय हसन हुसैन के कोई आ सकता है? तो यह है वो मकाम फातिमा के मुअर्रिफ है अहले बैत की, यानी तारुफ कराने वाली हस्ती का नाम है फातिमा। फातिमा से तारुफ होगा तो होगा, वरना मुकम्मल तारुफ नहीं हो सकता। इसलिए फातिमा तो बस अतुम मिन्नी, मेरा टुकड़ा है, टुकड़ा, टुकड़े को अलग कर दूंगे, अलग कर दे, नाकिस हो जाता है ना बदन, किसी भी जिस्म के उसको अलग कर दिया जाए तो नक्श पैदा हो जाता है ना। इसलिए रसूल ने फरमाया कि मेरा टुकड़ा है, यानी मुझसे अलग हो ही नहीं सकता, क्योंकि ये तो अल्लाह का वादा है ना कि रिसालत में तो नक्श पैदा हो ही नहीं सकता ना। लिहाजा फातिमा मेरा वो जुज है, मेरा वो टुकड़ा है जो मुझसे अलग हो ही नहीं सकता। अगर इसको अलग करोगे तो इसका मतलब तुमने रिसालत को समझा ही नहीं, रिसालत को जाना ही नहीं। इसीलिए आज तक अहबाब टामक टुइयां मार रहे हैं, उनको समझ में नहीं आ रहा और बताया भी नहीं जाता। दुख्तरे रसूल के बारे में लोग जानते भी नहीं, और आप हैरत करेंगे कि आज के ज़माने में ऐसे भी जाहिल बैठे हैं कि जिन्हें यह भी नहीं पता है कि रसूल की फातिमा नाम की कोई बेटी है। इलाके के नाम नहीं लूँगा, उन इलाकों को मैं जानता हूँ, वहाँ तो एक ही पट्टी पढ़ाई जाती है बस, और उसके अलावा कुछ नहीं। आज भी ऐसे लोग मौजूद हैं इस दुनिया में, पता ही नहीं, और जिसको पता कि हाँ इतनी बेटियाँ थी, एक ये थी, एक ये थी, एक ये थी। ये बताओ औलाद रसूल का मिस्ताक कौन है? क़यामत तक औलाद रसूल किसकी औलाद है भाई, बताओ ना। अगर और भी थे, औरों की भी औलादें थी, तो लाओ ना सबको फिर औलाद रसूल में। एक ही तो बेटी है ना फातिमा, जिसकी औलाद कहलाती है औलाद रसूल कहलाती है। क्यों अल्लाह ने इतने मनसब, इतनी अजमतें क्यों दी? हर मासूम, जो मैं पहले दो मजलिसों में अर्ज कर चुका कि कोई मासूम ऐसा नहीं जिसने अपनी जद्दा ताहिरा का कसीदा ना पढ़ा। रसूल ने अपनी बेटी की फजाइल बयान किए, अली ने अपनी हमसर के फजाइल बयान किए, हसनैन ने अपनी मादरे गिरामी के, उसके बाद आने वाले सब बेटों ने फातिमा की, कोई ऐसा नहीं जिसने फातिमा का जिक्र ना किया। जहां से शुरू किया था वहीं बात को खत्म करेंगे। इसलिए मासूम ने फरमाया कि नहनु हुज्जतु अलैकुम, हुज्जतुल्लाह अलैकुम, हम अल्लाह की हुज्जत है तुम पर, फातिमा तो हुज्जतु अलैना, फातिमा हम पर हुज्जत है। यह है फातिमा जो मासूमीन पर भी हुज्जत है, यानी सबसे बड़ी दलील इमामत के लिए कौन है? फातिमा के साथ। अगर सबसे बड़ी दलील ना होती तो दरबार में ना जाती। आप समझें कि किसी बाग का मुकदमा था खाली? यकीनन था, पढ़ चुका हूं पिछली मजालिस में दूसरी जगहों पर, यकीनन था। लेकिन इसके साथ ही साथ विलायत का मुकदमा भी लड़ने गई है फातिमा, इमामत का मुकदमा भी लड़ने गई है फातिमा दरबार में, बताने गई है सबको। ये ना समझना कि खातून खाना है, तुमसे बात नहीं कर पाएगी तुम्हारे मजमे में। जब शहजादी ने फसाहत और बलागत का दरिया बहाना शुरू किया, क्योंकि और कोई लफ्ज़ मुझे मिलता नहीं, दरिया के माना भी फारसी में समंदर ही कहते हैं, तो समंदर ही समझ लीजिए, बहरे बेकरार के चंद मोती, क्योंकि और कोई लफ्ज़ नहीं है ना हमारे पास, महदूद है हमारी ज़बान, हम नहीं बयान कर सकते कि फातिमा की फसाहत और बलागत क्या है, उसकी हदें क्या है, क्योंकि हमारी ज़बान और अल्फाज महदूद हैं, वहाँ फसाहत और बलागत का कोई अंदाज़ा ही नहीं है। जब फसाहत और बलागत का समंदर बहा रही थी फातिमा, तो यहाँ तक है रिवायात में कि जो बैठे हुए लोग थे धाड़े मार मार के रोना शुरू कर दिया, और मस्जिद नबी के सुतूनों से, दीवारों से अपना सर टकरा टकरा के रोते थे, मगर हक फिर भी नहीं दिया हक। अच्छा एक बात मुझे बताइए, अगर सारा मदीना निकल आता तो जहरा को हक मिल जाता ना? मिल जाता? नहीं निकला, कोई नहीं निकला। शहजादी ने यही तो बताया कयामत तक के लिए कि हक मिले या ना मिले, एहतिजाज जरूर रिकॉर्ड कराओ, एहतिजाज के लिए, अपने हक के लिए। और उसके बाद जो मुसीबतें पड़ना शुरू हुई, एक के बाद एक, एक के बाद एक, एक के बाद एक, मगर अली से छुपाती हैं अपनी हर मुसीबत को, छुपाती है जहरा। बयान कर चुका हूं मसाइब के हिस्से में, आज कुछ और बयान करना चाह रहा हूं। अपने बच्चों से मोहब्बत का यह आलम था कि हुसैन के बारे में नकल करते हैं, किया जाता है कि कभी ठोकर भी नहीं लगने देती थी, اور اگر کہیں ایسا موقع آتا تو لپک کر اس سے پہلے کہ حسین گرے سنبھال لیتے تھے اور سینے سے چمٹا کر رونا شروع کر دیتے. حیرت سے شہزادہ کہتا ہوگا مادر گرامی میں تو گرا ہی نہیں, مجھے چوٹ ہی نہیں آئی, آپ کیوں رو رہے ہیں؟ اب ماں کیسے بتائے کہ میں کیوں رو رہی ہوں؟ فاطمہ اس لیے فاطمہ ہے کہ یہ وہ ماں ہے. بتائیے دنیا میں کسی ماں کے یہاں پروردگار سب کے بیٹوں کو سلامت رکھے, بیٹے کی ولادت ہو, کتنی خوش ہوگی, سب آ کے مبارکباد دے رہے ہوں اور اس ماں کو یہ خبر دے دی جائے ابھی چاند سا شہزادہ, چاند بھی تشبیہ بھی نہیں دی جا سکتی حسین کے حسن سے, ابھی حسین آیا ہے, ابھی نانا اپنی آغوش میں لے کے پیار کر رہے ہیں, خوش ہو رہے ہیں, مبارکباد چل رہی ہے کہ وہیں پر اپنی رونا شروع کر دیا حضور نے. فاطمہ حیران ہے, بابا یہ آپ روئے کیوں؟ کہا بھی ابھی جبرائیل نے خبر دی ہے مجھے کہ آپ کا یہ شہزادہ پشت گردن سے کئی پہروں کا پیاسا قتل کر دیا ہے. بابا کون کرے گا اسے قتل؟ یہودی, نصرانی, مشرکین؟ نہیں, کلمہ گو, اسی امت کے لوگ. بے گور و کفن اس کا لاشا پڑا ہوگا. اب اس ماں کو یہ حسرت ہے, پوچھ رہی ہیں کہ آپ اس وقت ہوں گے؟ کہا نہیں میں نہیں ہوں گا. علی وہ بھی نہیں, میں ہوں گی. کہا نہیں تم بھی نہیں ہوگی میری بچی. اس کا بھائی حسن وہ بھی نہیں ہوگا, پھر کیا ہوگا؟ اور جو کل میں نے حوالہ دیا تھا وہ بات کرو, پھر کیا ہوگا؟ کون میرے بچے کو روئے گا؟ تو پھر وہ روایت بیان کی جاتی ہے کہ قیامت تک گروہ پیدا ہوگا جو ماتم بھی کرے گا روئے گا. اب اسی سے یہ غلط فہمی لوگوں نے لے لی کہ بس گریا کرنا ہے, رونا اور قصہ ختم. اچھا تین پر وقت پڑے گا تو کیا ہوگا؟ مومنین پر مصیبتیں پڑیں گی تو کیا کیا جائے گا؟ تو مختار بھی بیٹھ کر روتا رہتا نا. مختار نے گریا نہیں کیا, مختار نے ماتم نہیں کیا, کیا ہے نا. قیام کرنے سے پہلے کربلا آیا ہے مختار, مشی کی ہے, مشی جو آپ آج کل کرتے ہیں نا, پیدل چلتے ہیں, پیدل آیا ہے کوفے سے کربلا. تین دن تک روتا رہا, یعنی گریا ماتم بالکل کرنا ہے, حسین پر رونا ہے, ماتم کرنا ہے. لیکن اس کے بعد مختار نے قیام کیا کہ نہیں کیا؟ لہذا اس یہ فرق بتانا چاہ رہا ہوں کہ ایک گروہ آئے گا جو قیام بھی کرے گا, حسین پر گریا بھی کرے گا اور ظالموں کے سامنے سر بھی نہیں جھکائے گا. یہ وجہ ہے کہ یہ ماں جب اپنے حسین کو دیکھتی ہے یا زینب و ام کلثوم کو دیکھتی ہے. کیا اپنی بچیوں کو تیار نہیں کیا زینب نے, فاطمہ زہرا نے؟ نہیں, گاہے بگاہے جب موقع ملتا ہے زینب کو کربلا کے لیے تیار کرنے کہ میری بچی بس اپنے بھائی کا ساتھ نہیں چھوڑنا, ساتھ نہیں چھوڑنا, تنہا نہ چھوڑنا, جہاں تیرا بھائی جائے ساتھ ساتھ چلی جانا, ساتھ ساتھ چلی جانا. اور ان آخری دنوں میں, 75 دنوں اور یا 95 دنوں کے بھی آخری دنوں میں فاطمہ کا عالم یہ ہو گیا تھا کہ آپ سے گھر کے کام بھی نہیں کیے جاتے. مرض اتنی شدت, وہ جو پہلو شکستہ ہوا تھا, پسلیاں ٹوٹی تھیں, وہ اتنی شدت, اس کے باوجود اسما اور فضا سے کبھی یہ نہیں کہا کہ سارا کام تم کرو. اور بلکہ جس صبح یہ فراق کی صبح جو ہونے والی ہے, اس دن تو شام سے یعنی پہلے سے ہی شہزادی نے سارے کام اپنے ذمے لے لی کہ نہیں اب میں سارے کام خود کروں. اسما ہاتھ جوڑ رہی ہیں, فضا ہاتھ جوڑ رہی ہیں, کیسا نہ کریں آپ, آپ کی طبیعت, آپ کا مرض اتنی شدت میں کر رہے ہیں, اب میں ملنے والی ہوں اپنے بابا کے ساتھ. بہت خوش ہیں اس دن, بہت خوش ہیں, مسکرا رہی ہیں, میرے بابا نے مجھے خبر دے دی میں اپنے بابا سے ملنے والی ہوں. سارے کام, گھر کے جتنے بھی کام کاج ہیں, غذا بھی اپنے ہاتھ سے بنائی ہے, فجر سے کچھ پہلے بابا بھی چلے گئے, یعنی حسنین کے بابا بھی, حسنین بھی مسجد میں چلے گئے. اچھا یہ بتائیے بچیاں تو گھر میں ہیں نا, ہیں نا, بچیاں تو موجود ہیں. سارے کام کرنے کے بعد یقیناً بچیوں کو بلایا ہوگا, زینب ام کلثوم کو سینے سے لگایا ہوگا, انہیں وصیتیں کی ہوں گی کہ میری بچیوں میں جا رہی ہوں, لیکن یاد رکھو جو وقت آنے والا ہے حسین کا ساتھ نہیں چھوڑنا, حسین کے ساتھ ساتھ جانا, ہر مصیبت میں حسین کے شریک بن کے رہنا. پس میں یوں کہوں کہ ایسی نبھایا ہے اس وعدے کو ثانیہ زہرا نے, مجھے روایت تو نہیں ملتی, حدیث تو نہیں ملتی, میں تو تجزیہ کر کے نچوڑ پیش کر رہا ہوں کہ جیسے فاطمہ اپنے بابا کے لیے ماں بن گئی تھی, اسی ماں کی تربیت کے بعد زینب حسین کے لیے ایسے بن گئی تھی جیسے فاطمہ اپنے بابا کے لیے تھی. چلے گئے بچے, نماز ہوئی, بلایا اسماء فضا کو, میں اپنے حجرے میں جا رہی ہوں. تسبیح و تحلیل کی آواز آنی بند ہو جائے تو سمجھ لینا کہ میں اب دنیا میں نہیں رہی, اب میں اپنے بابا سے ملحق ہو گئی, اپنے بابا سے ملاقات کے لیے چلی گئی. رو رہی اسماء فضا, کچھ دیر تک تسبیح و تحلیل کی آواز آئی اور آواز آنی بند ہو گئی. ایک اور بھی حکم دیا تھا کہ دیکھو جب بچے آ جائے تو میرے سفر آخرت کی, میرے رحلت کی, سفر رحلت کی, میری رحلت کی خبر انہیں نہ دینا, بابا سے ملاقات کے لیے جانے کی خبر مجھے انہیں بچوں کو نہ دینا, بلکہ پہلے انہیں ناشتہ دے دینا, پہلے انہیں غذا دینا, اس کے بعد بتانا. بچے آئے, سنبھالا اسماء فضا نے, ابھی تک رو رہی تھی, اب سنبھالا کہ بچے آنے والے, اپنے آپ کو سنبھالا. اور جب بچے آئے تو دسترخوان بچھا دیا. اب شہزادے فرماتے ہیں جناب سید الشہدا ہماری ماں کہاں ہے؟ جناب اسماء فرماتی ہیں کہ بچوں پہلے کھانا کھا لو. بڑا شہزادہ کہتا ہے کبھی ایسا ہوا ہے کہ ماں کے بغیر ہم نے کھایا؟ ایسا نہیں ہوگا, ہم اپنی ماں کے بغیر نہیں کھائیں. بچوں کی یہ باتیں سن کے ضبط کے بندھن ٹوٹ گئے اسماء اور فضا, سر پیٹ پیٹ کر کہتی ہیں بچوں تمہاری ماں اس دنیا میں نہیں رہی. بس علی کے گھر سے شور گریا اٹھا, کسی نے ساتھ نہیں دیا, مگر جب فاطمہ کی رحلت کی خبر آئی ہے تو بہرحال مدینے والے جمع ہو گئے کہ بھائی دختر رسول اب دنیا میں نہیں رہی. لیکن علی کو وصیت تھی, جو وصیت کی تھی ان میں ایک وصیت کیا تھی, رات کی تاریکی میں میرا جنازہ اٹھے گا. تابوت جب ہی سے شروع ہوا, پہلا تابوت فاطمہ کا بنا ہے, ورنہ چارپائی یا تخت نما چیز پہ جنازے جاتے تھے. کہ مجھے حیا آتی ہے فضا, فضا نے کہا تھا کہ میرے قبیلے میں ایسا ہوتا ہے کہ تابوت بند کر کے بنایا جاتا ہے, کہ بس وہی میرے لیے بھی بنوانا. اچھا, اور کہا تھا کہ رات کی تاریکی میں اور فلا 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 انہیں کوئی شریک نہ ہونے پائے, میں ان سب سے ناراض جا رہی ہوں, میرے جنازے میں کوئی شریک نہ ہو. علی نے اعلان کر دیا کہ ابھی جنازہ نہیں اٹھا. چلے گئے سب, جنازہ تیار کیا. میں پڑھ چکا آپ کے سامنے کہ کس طرح علی کی فریاد بلند ہوئی تھی, کہ جب علی کو تجہیز و تدفین کے دوران یہ علم ہوا تھا کہ کتنی ہی پسلیاں اور ٹوٹ گئی تھی. بڑی مشکل سے جنازہ تیار ہوا, چند لوگ, گنتی کے چند لوگ بس, ان چند لوگوں کے ساتھ علی نے زہرا کا جنازہ اٹھایا. رات کی تاریکی میں گھر سے نکلے, جب سارا مدینہ سو رہا ہے نصف شب کے بعد یہ جنازہ نکلا ہے, کہاں گیا مجھے نہیں معلوم اور آج تک نہیں معلوم. کوئی کہتا ہے ریاض الجنہ میں, کوئی کہتا ہے نہیں اسی حجرے میں, کوئی کہتا ہے رسول کے حجرے میں, کوئی کہتا ہے جنت البقیع میں. کیوں کیوں؟ اس لیے کہ چھپا دیا علی نے قبر کے نشان کو بھی مٹا دیا, تاکہ کہیں کوئی خبیث معصومہ کی قبر کی توہین نہ کر بیٹھے. تھے نا ایسے لوگ, آج بھی ہیں نا ایسے لوگ, لہذا اللہ نے پوشیدہ کر دیا. تو عمرے اور زیارات میں جو لوگ جاتے ہیں تو میں ان سے گزارش کرتا ہوں کہ جب بقی سے مسجد نبوی کی طرف جایا کرو نا, روضہ رسول کی طرف جایا کرو, تو کوشش کیا کرو اگر گرمی نہ ہو, اگر زمین جل نہ رہی ہو, تو اپنی چپلیں اتار لیا کرو, کیونکہ بقی سے لے کر روضہ رسول تک نامعلوم کس جگہ پہ فاطمہ کی قبر, کہاں قبر فاطمہ ہے, قبر زہرا ہے, کچھ نہیں معلوم. یہ مظلومیت ہے فاطمہ کی. لیکن جب دفنا دیا تھا نا, ابھی نکلے تھے گھر سے, جب گھر سے نکلے تھے تو ابھی کچھ قدم چلے تھے کہ پیچھے سے کسی بچی کے رونے کی آواز آئی. اب جو علی نے پلٹ کر دیکھا تو کیا دیکھا, چھوٹی سی زینب سر سے پیر تک چادر, سیاہ چادر, اور روتی ہوئی جنازے کے پیچھے پیچھے آ رہی, اماں مجھے اکیلا چھوڑ کر کہاں گئے, اماں میں تمہارے بغیر نہیں رہ سکتی. अली ने जनाजा रखा, सानिया जहरा को गोद में उठाया, वापस दौड़े घर में और सीने से लगा के रोते जाते, कहते जाते, मेरी बच्ची रात की तारीकी सही, कोई देखने वाला ना सही, कोई सुनने वाला ना सही, मगर ऐसे बाहर ना आया कर रोते हुए, तेरे बाबा अली को गवारा नहीं। दूसरा मौका बताऊं, बस आखिरी जुमला सुन लीजिए, दूसरा मौका बताऊं कहां पे, जब फर्क अली पे जरबत लगी, अली के बेटों ने और जानिसार सहाबा ने अली को जख्मी हालत में उठाया, घर की तरफ सरो सीना पीटते हुए रोते चिल्लाते आ रहे हैं, पूरे कूफे में निदा गूंज रही है, बीबी भाई बच्चियां घर में हैरान है, परेशान है, खुदाया खैर ये कैसी आवाज है, अभी तो बाबा मस्जिद की तरफ गए हैं। पर जैसे ही गली में दाखिल हुए अली को लेकर, अली ने उसी जख्मी हालत में आंखें खोली और आंखें खोलकर सबसे कहा, रुक जाओ सब, यहां से कोई आगे नहीं जाएगा, बस मेरे बेटे जाएंगे, सिर्फ मेरे बेटे जाएंगे, बाकी सब रुको, बाद में आना। अब लोगों ने कहा रो रो के, असबद इब्ने नबाता जैसे सहाबी भी मौजूद हैं, सब मौजूद हैं, फरमाते हैं मौला इस आलम में हमारा आपके साथ जाना जरूरी है, मेरा मौला फरमाते हैं नहीं, घर में मेरी बच्चियां हैं, मेरी बच्चियां हैं, अरे मुझे डर है कि मुझे इस हालत में देख के कहीं बेकाबू होकर इतनी बुलंद आवाज से न रोना शुरू कर दे कि ना महरम उनके रोने की आवाज सुन ले। यह है फातिमा की बेटियां, यह है फातिमा की बेटियां। अब आइए शाम के बाजार में किस तरह दाखिल हुई है अली बतूल की बेटियां, कि एक कदम आगे बढ़ती थे, दस कदम पीछे धके दिए जाते थे। अजदहाम है लोगों का, मुनादी निदा दे रहा है, आओ लोगों तमाशा करो। और रसूल की बेटियां पुछते नापा से लोगों से, कह रही लोगों अरे हमारी तरफ ऐसे ना देखो, हमारे रसूल है, हम रसूल की बेटियां हैं, कैसे وسيعلم الذين ظلموا أيام منقلب ينقلبون.